الحمدللہ رب العالمین والصلاة والسلام علی رسول اللہ وعلی آلہ وصحبہ اجمعین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ جب وہ واقعہ گزر گیا، ایک شخص قتل ہوا تھا اور اس کے اوپر موسیٰ علیہ السلام کے پاس قوم گئی تھی اور انہوں نے کہا تھا کہ اللہ تعالیٰ تمہیں حکم دیتا ہے کہ تمہیں گائے کو ذبح کرو اور پھر اس کے جسم کا حصہ اس کو مارو۔ اس قوم نے جو ہیلے بہانے کیے تھے، جان چھڑانے کی کوشش کی تھی کسی طرح سے ہم اوائڈ کر لیں اس بات کو، لیکن اللہ تعالیٰ نے ان کو اسی چیز کی طرف لے کے جا رہے تھے جو ان کے ذہنوں میں تھا، جو ان کے دلوں میں چیز بیٹھی ہوئی تھی۔ بہرحال اللہ تعالیٰ نے جب ان کو فزیکلی ڈیمونسٹریٹ کر کے دکھا بھی دیا کہ ایک تو جو تم لوگوں کے ذہنوں میں شکل بیٹھی ہوئی تھی اس کی، اس جانور کو مار دینے سے کوئی فرق نہیں پڑتا، یہ کوئی ایسی مقدس چیز نہیں ہے، اور دوسری چیز اللہ تعالیٰ نے دکھا دی انہیں کہ جو تم لوگ قتل کیا تھا اس میں کیا بات چھپی ہوئی تھی، وہ حقیقت بھی اللہ تعالیٰ نے دکھا دی۔ اور سب سے بڑھ کے یہ، ان دونوں باتوں سے زیادہ بڑھ کے بات یہ کہ اللہ تعالیٰ نے وہ معجزہ دکھا دیا کہ دیکھو میں تمہیں کس طرح دوبارہ زندہ کروں گا مارنے کے بعد، انہوں نے اپنی آنکھوں سے دیکھ لیا۔ لیکن جب اس کے باوجود اللہ تعالیٰ نے کہا کہ انہوں نے اپنی روش نہیں ٹھیک کی، ان کا طریقہ کار انہوں نے اپنا نہیں ٹھیک کیا، تو پھر اللہ تعالیٰ کی طرف سے کیا ان کے اوپر چیز آ گئی تھی کہ ان کے دل پھر سخت ہو گئے، اب ان کے اوپر ان باتوں کا اثر نہیں ہوتا۔ ایک بات سنتے رہے، ریپیٹڈلی سنتے جا رہے، وہ ان کو کوئی اثر ہی نہیں پڑ رہا، ان چیزوں کے اوپر لائٹلی لے رہے ہیں ان سب باتوں کو۔ دین کی باتیں ان کے لیے ایک نارمل باتیں، کوئی خاص بڑی بات ان کو لگ ہی نہیں رہی، فیل ہی نہیں ہو رہی، کیونکہ ان کے دل سخت ہو گئے ہیں اور ان کے اپنے عمل کی وجہ سے سخت ہو گئے تھے دل ان کے۔ اب اللہ تعالیٰ اگلی آیت کے اندر مسلمانوں سے خطاب کر کے کہہ رہے ہیں، افتطمعون، کیا تم تمنا کرتے ہو، ان یؤمن لکم، کہ وہ تمہاری بات کو مان لیں گے، وقت کانا فریقم، اور ان میں سے، حالانکہ ایک گروپ ایسا ہے اہل کتاب میں سے، منہم، ان میں سے، یسمعون کلام اللہ، جو اللہ کے کلام کو سنتا ہے، اس نے سن لیا کہ اللہ تعالیٰ نے کیا کہا ہے انہیں، ثم یعرفونہ من بعد ما عقلوہ، اور اس کے بعد کہ انہوں نے اس کو سن لیا تھا وہ اس کو بدل ڈالتے ہیں، وہم یعلمون، اور یہ سب کچھ وہ کہہ رہے ہیں جان پوچھ کے۔ ظاہری بات ہے کہ مسلمان اس بات کے اوپر وشفل تھے، وہ چاہتے تھے کہ اہل کتاب یہودی جو ہیں یہ ایمان لے آئیں اس کے اوپر، کیونکہ انہی کی ساری باتیں قرآن کے اندر کتنی دفعہ رپیٹ ہو رہی ہیں، 555 آیات ہیں جو موسیٰ علیہ السلام کی ہیں، اس کے بعد ابراہیم علیہ السلام کا قصہ ہے، ان کے اور انبیاء کا، یوسف علیہ السلام کے اوپر پوری سورت موجود ہے، یہ تمام کے تمام انہی لوگوں کی باتیں ہیں۔ تو جب وہ لوگ اس کو دیکھیں گے کہ انہی کی باتیں ویریفائی ہو رہی ہیں تو یہ مان لیں گے اس چیز کو۔ مشرقین مکہ کا کیا پرابلم تھا کہ ان کے ہاں تو وہ تھا ہی نہیں، تصور ہی نہیں تھا کہ کوئی نبی اور رسول آتے ہوں گے اور وہ آ کے دعویٰ کرتے ہوں گے کہ میں اللہ کا رسول ہوں تو لوگ ان کی بات فالو کریں گے۔ ان لوگوں کے ہاں تو کوئی کتاب کا کانسیپٹ تھا ہی نہیں، کوئی آسمانی کتاب کا کوئی کانسیپٹ نہیں تھا۔ اسماعیل علیہ السلام سے لے کے اس دور تک یہ تو بہت عرصہ گزر چکا تھا، تو 2500 سال سے زیادہ لمبا عرصہ گزر چکا ہے، 2500 سال ان لوگوں کے اندر، اب وہ ظاہری بات ہے وہ چیز رہی نہیں ہے۔ وہ لوگ اگر ایمان نہیں لا رہے اور وہ اس قدر اس کے اوپر وہ ہوئے ہیں کہ نہیں خبردار ہمارے خداؤں کو برا بھلا کہا تم نے، تو ان کی بات تو اور ہے، لیکن یہ یہودی یہ تو خالص اللہ تعالیٰ کی عبادت کرنے والے ہیں، متوحد ہیں یہ لوگ تو بات مان لیں گے، یہ تو ایمان لے آئیں گے۔ تو مسلمان اس بارے میں کافی زیادہ انکلائنڈ تھے، پھر کیونکہ باتیں بھی مشترک تھیں تو مان لیں گے یہ باتیں، ان چیزوں کو ایکسیپٹ کر لیں گے، صرف اصلاح کی ضرورت ہے، ادروائز اوور آل وہی چیزیں موجود ہیں، کوئی ایسی انہونی بات نہیں ان کو بتائی جا رہی، کوئی نئے عقیدے کی کوئی بات نہیں ہے۔ کیا عقیدہ کیا تھا؟ اللہ کو ماننا ہے، وہ پہلے بھی تھا ابھی وہی ہے، آخرت ہمیشہ سے تھی اس کا کانسیپٹ بعد میں بھی ہے، جنت جہنم ہمیشہ سے تھا کانسیپٹ بعد میں بھی، جنت جہنم کا کانسیپٹ چلا آ رہا ہے، تقدیر کا کانسیپٹ بھی پرانا ہے، فرشتوں کا کانسیپٹ بھی پرانا ہے، اسمانی کتابوں کا بھی کانسیپٹ پرانا ہے، ہمیشہ سے چلا آ رہا ہے، رسولوں کا بھی کانسیپٹ پرانا ہے، ایک چیز نئی نہیں ہے عقیدے کے اندر۔ بس یہ فرق آ رہا تھا کہ جیسے جیسے وقت کے ساتھ ساتھ اب نبی اور رسول آتے جا رہے ہیں تو ان پر ایمان لاتے رہو، تو وہ تمام نبی رسول ان کی آخری کڑی بس آ گئے ہیں، باقی تمام باتیں وہی ہیں، شریعت کے اندر کچھ چیزیں ایڈ ہوں گی لیکن چیزیں وہی ہیں، ان کے اندر بھی نماز کا تھا، زکوٰۃ کا حکم تھا، یہاں پہ بھی ان کے لیے ہے، روزوں کا ذکر قرآن کے اندر کیا آتا ہے، کوتبہ علیکم الصیام کما کوتبہ علی الذین من قبلکم، تم پہ روزے فرض کر دیے گئے ہیں جس طرح تم سے پہلے لوگوں پہ فرض کیے گئے تھے، یہی مراد ہے یہودی اور عیسائی، وہ قومیں ان کے اوپر بھی روزے فرض ہیں، تمہارے اوپر بھی میں نے روزے فرض کر دیے ہیں، شریعت کے چند احکامات ایسے ہیں جو کہ ڈفرینٹ تھے، لیکن ادروائز اوور آل سب کچھ وہی تھا. زنا ان میں بھی حرام تھا، یہاں پہ بھی حرام تھا. والدین کے ساتھ اچھا سلوک وہاں پہ بھی تھا، یہاں پہ بھی تھا. تو مسلمان ظاہری بات ہے توقع رکھتے تھے. سورہ بقرہ نازل ہوئی ہے مدنی دور کے اندر، تو یہودیوں کے ساتھ ان کا میل جول بھی تھا، کامنالٹی جو تھیں دونوں مذاہب کے اندر وہ بھی زیادہ کلیئر ہوتی تھیں. تو مسلمان اور رسول اللہ صلی اللہ علیہ وسلم خود خواہش مند تھے، توقع رکھتے تھے کہ یہ لوگ ایمان لائیں گے. شروع میں آپ کو میں نے کسی کلاس کے اندر یہ بھی بتایا تھا کہ جب رسول اللہ صلی اللہ علیہ وسلم مکہ کے اندر حج کے سیزن کے اندر مختلف خیموں میں جا کے اسلام کی دعوت پیش کیا کرتے تھے، تو جو مدینہ کے رہنے والے یہ سب سے آئے ہوئے لوگ تھے، وہ رسول اللہ صلی اللہ علیہ وسلم کے اوپر اس بات کے اوپر ایمان لے آئے تھے کہ یہ بات ہم سنتے آ رہے ہیں اپنے یہودیوں سے کہ وہ اس رسول کا آخری وقت آنے والا ہے، اب وہ آنے والے ہیں، اور جب آئیں گے تو ہم ان کے ساتھ مل کے کامیابی اور فتح حاصل کر لیں گے. آپ کو سلمان فارسی رضی اللہ تعالیٰ عنہ واقعہ بھی بتایا تھا کہ ان کو ایک عیسائی راہب نے بتایا تھا کہ میرا علم مجھے یہ بتا رہا ہے کہ آخری نبی رسول کا وقت آ گیا ہے اور وہ کھجوروں کی سرزمین میں آئے گا. یہ سب اشارے ہیں، تو سب مسلمان اس بات کے متوقع تھے کہ ان لوگوں کو ایمان لانے میں کوئی دیر نہیں لگے گی، یہ بات فوراً مان لیں گے. تو اللہ تعالیٰ کہہ رہے ہیں تم لوگ مسلمان اس توقع میں مت رہو، کس خوش فہمی میں تم لوگ مبتلا آئے ہو، یہ توقع مت رکھو کہ یہ تمہاری بات اتنے آرام سے مان لیں گے. ان کے اندر تو ایک گروپ ایسا ہے، ایک لاٹ ایسی ہے، اشارہ ہے ان کے علماء کی طرف، یہودی علماء کی طرف اللہ تعالیٰ اشارہ کر رہے ہیں کہ ان میں سے ایک گروپ ایسا ہے جو کہ اللہ کی بات کو سن لیتے ہیں، جو کہ اللہ تعالیٰ نے ان کے اوپر نازل کیا تھا، سن بھی لیا، جان لیا کہ یہ اللہ تعالیٰ نے کہا تھا، لیکن اس کے بعد اس میں تحریف کر لیتے ہیں، امینڈمنٹس کر لیتے ہیں، اس کے اندر چینج کر لیتے ہیں. کیوں کرتے ہوں گے امینڈمنٹس؟ وجہ کیا ہوگی؟ دنیاوی فائدے کے لیے، کوئی اپنی مرضی کا فتویٰ نکلوانا تھا وہ، یا اللہ تعالیٰ کی ڈائریکٹ کتاب ہی کو چینج کر لیا کہ جس کی وجہ سے ہم لوگ آرام سے اپنے لیے چیزیں آسان کر لیں، حلال کو حرام، حرام کو حلال بنا لیں آرام سے. پوری پوری کتاب کے اندر واقعات اس طرح کے عجیب عجیب طریقے سے انہوں نے چینج کیے ہوئے کہ جس کی وجہ سے وہ پھر بعد میں یہ چیز کا دعویٰ کر لیں کہ ہاں، جبکہ یہ نبیوں کے اندر یا انہوں نے اس طرح کی حرکتیں کی تھی، تو یہ بھی بعد میں بھی ہو سکتا ہے. ایگزامپل کے طور پہ میں آپ کو بتاتا ہوں، ابھی میں آپ کو بتا رہا ہوں کہ کامنالٹیز ہیں نبیوں کا ذکر جن کا یہاں پہ موجود ہے، ادھر بھی موجود ہے. اس میں مثال کے طور پہ نوح علیہ السلام کا ذکر موجود ہے، قرآن کے اندر بھی پورے سورہ نوح موجود ہے، اور اس سے ہٹ کے قرآن کے اندر مختلف واقعات آتے رہے نوح علیہ السلام کے بارے میں. نوح کے نام سے تورات کے اندر اور بائبل کے اندر بھی نام موجود ہے، لیکن ایک واقعہ اتنا عجیب و غریب واقعہ ہے جو اس کے اندر موجود ہے، وہ یہ ہے کہ نوح علیہ السلام ایک دن شراب پیتے ہوئے، شراب کی حالت میں، نشے میں، وہ اپنے گھر میں داخل ہوئے تھے اور اس قدر مدہوش تھے کہ وہ گر گئے اسی حال میں، اور ان کا لباس جو تھا وہ اتر گیا. اب یہ کوئی عقل میں آنے والی بات ہے؟ یہ ہم بات مان سکتے ہیں والی؟ انہوں نے اس طرح کر کے اپنی کتاب کے اندر، انہوں نے اپنے نبی رسول کے ساتھ یہ واقعے بھی لکھے ہوئے ہیں کہ انہوں نے اپنی سگی بیٹیوں کے ساتھ زنا کیا تھا، اس طرح کے واقعات بھی لکھے ہوئے ہیں. داؤد علیہ السلام کے بارے میں اس طرح کا واقعہ لکھا ہوا ہے کہ داؤد علیہ السلام کیونکہ بادشاہ تھے، ان کا ایک فوجی جنرل تھا جن کی بیوی کے اوپر ان کی نظر پڑ گئی تھی داؤد علیہ السلام کی، تو انہوں نے کیا کیا، ایک چال یہ چلی کہ ایک سوسائڈ مشن کے اوپر اس جنرل کو بھیج دیا، اس کو زبردستی جان پوچھ کے مروایا تاکہ اس کی بیوی کے ساتھ شادی کر سکے. اب اس طرح کی واقعات انہوں نے اپنی کتابوں کے اندر لکھے ہوئے، جس سے وہ راستہ ہموار کر لیتے ہیں کہ شراب پینا جائز ہے، کوئی مسئلہ نہیں شراب پینے میں، زنا کاری اور یہ بدکاریاں اور یہ سب چیزیں کیونکہ وہ نبی رسول ہو کے اس طرح کی حرکتیں کر بیٹھتے تھے، تو عام انسان تو بالکل ہی ایگزمپٹڈ ہے ان چیزوں سے، پھر تو کوئی خیر ہے، کوئی مسئلہ نہیں ہے. اس کے علاوہ وہ آپ کو آج دکھایا تھا پریزنٹیشن کے اندر بائبل کی کوٹیشن، کہ اس کے اندر کیا لکھا ہوا ہے کہ تم لوگ اپنے اسرائیلی بھائی سے تم لوگ سود نہیں لے سکتے، لیکن غیر اسرائیلی سے بے شک سود لیتے رہو. یہ چیز ہم ظاہری بات ہے اللہ تعالیٰ کی طرف سے باتیں نہیں ہو سکتی، انہوں نے تحریف کی ہوئی ہیں اپنے دین کے اندر، اللہ تعالیٰ کی کتاب کے اندر ایسی باتیں نکال کے تحریف کی ہوئی ہے کہ ان کے لیے چیزیں فالو کرنا آسان ہو، کمپیٹیبل ہو. اور اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ سب کچھ انہوں نے کیا تھا جان بوجھ کے، ایسا نہیں ہے کہ غلط فہمی میں کوئی چیز ہو گئی. مثال کے طور پہ ایک غلطی یہ ہو سکتی ہے کہ میں اگر یہاں پہ کلاس لے رہا ہوں آپ لوگوں کے آگے بیٹھ کے، میں آپ سے ایک بات کرتے کرتے میں ایک حدیث بیان کر دوں جو کہ الفاظ غلط مجھ سے بیان ہو گئے، اور میں نے بیان غلط کیے، یعنی ایک ہوتا ہے سلپ آف ٹنگ، میں نے بیان غلط کیے اور مجھے خیال ہو گیا کہ نہیں میں ٹھیک بات کر رہا ہوں، وہ بعد میں جا کے پتہ لگا کہ اچھا نہیں واقعی میں غلط کوٹ کر رہا تھا بات، حدیث کے الفاظ یوں نہیں، یوں تھے وہ. ایک اس طرح کی غلطی ہوتی ہے کہ وہ بندہ جو تھا وہ انوسینس کے اندر غلط فہمی میں آ کے اس سے ایک ایسی بات ہو گئی جو اس نے بیان کر دی. کئی دفعہ ایسا بھی ہوتا ہے کہ لیکچرز آپ سنیں گے, بہت بڑے بڑے عالم دین کے بھی سنیں گے, واقعہ سنا رہے ہوں گے, مثال کے طور پہ موسیٰ علیہ السلام کا, اور نام غلطی سے لے لیا ہوگا انہوں نے ابراہیم علیہ السلام کا. یہ غلطیاں ہو جاتی ہیں, ہیومن ایرر ہے, یہ انسان ہونے کے ناطے اس طرح کی غلطیاں ہو جاتی ہیں. رائٹنگ ایرر ہو سکتا ہے, اسپیلنگ مسٹیک ہو سکتی ہے, کوئی اس طرح کی چیز انسان سے غلطی ہو گئی تھی. لیکن ان کے بارے میں اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ انہوں نے جان بوجھ کے اس طرح کی کرتے آئے ہیں حرکتیں, یہ جان بوجھ کے اپنی کتاب کے اندر تحریفیں کرتے آئے ہیں. پھر ان کے اندر معاملہ کیا تھا کہ کیونکہ مسلمان ان کے ساتھ رہا کرتے تھے مدینہ کے اندر, تو عام جو لوگ تھے عام عوام کے اندر جب ملنا جلنا تھا, آس ایک دوسرے کے ساتھ رہتے تھے, تو جب دین کے معاملوں کے اندر بات چیت ہوتی تھی تو ایک دوسرے کی باتیں کامن چیزیں بھی شیئر ہویا کرتی تھیں. سمجھنے کے لیے دور کو اس طرح امیجن کریں کہ جس طرح پری پارٹیشن یہاں پہ حالات جو ہوتے تھے کہ کوئی شہر ایسا نہیں ہوتا تھا کہ یہاں پہ صرف ہندو ہیں, یہ شہر ہے یہاں پہ صرف مسلمان ہیں, مکس لوگ رہا کرتے تھے. ہمسائے میں ہندو بھی رہ رہے ہیں, مسلمان بھی رہ رہے ہیں, سکھ بھی ہوگا, کرسچن بھی ہوں گے, یا جس طرح آج کل انڈیا کے شہروں کے اندر ہے جو وہاں کے مسلمان ہوں گے, تمام مذاہب بیچ میں ملے ہوئے ہیں. تو ان کے یہاں رہتے ہوئے جو ریلیجن کے اوپر جو بات ہوتی ہے ان کے اندر ایک دوسرے کے ساتھ اتنی ریجڈ نہیں ہوتی, بلکہ کیا ہوتا ہے آپ کے دوست ہیں, آپ کے گاہک ہیں, اگر دکان آپ کے تو گاہک ہوگا وہ ہر طرح کا ریلیجن والا آئے گا, آپ کے دوست کولیگس اسکول کالجز کے اندر ہوں گے وہ مختلف مذہبوں کے ہوں گے. تو ان لوگوں سے جب بات چیت ہوتی رہتی تھی, کبھی دین کے بارے میں بات ہوئی, تو وہ کہتے تھے اچھا ہماری کتاب میں بھی اس طرح کی باتیں لکھی ہوئی ہیں. تو مدینہ کے اندر کیا ہوتا تھا کہ کبھی مسلمان عام وہ کبھی یہودیوں کے اپنے عام دوستوں کے ساتھ بات کر رہے ہوتے تھے دین کی کوئی بات, تو بیان کرتے تو کہتے اچھا ہماری کتاب میں بھی اس طرح کی باتیں لکھی ہوئی ہیں, اچھا ہمارے یہاں بھی اس طرح ہی ہوتا ہے, ہم لوگ بھی یوں ہی پریکٹس کرتے ہیں. تو یہ ایک نارمل چیز تھی جو ہو جاتی ہے. اللہ تعالیٰ قرآن میں کہہ رہے ہیں اگلی آیت کے اندر, وَإِذَا لَقُوا الَّذِينَ آمَنُوا قَالُوا آمَنَّا, اور جب ان میں سے کچھ ملتے ہیں اہل ایمان سے تو وہ یہ کہتے ہیں کہ ہاں ہم بھی اس بات کو مانتے ہیں. تو ہمارے یہاں جو کتاب کے اندر تم لوگ بات کہہ رہے ہو نا, ہاں ہمارے یہاں بھی اس طرح ہی ہے, ہم بھی اس بات کو مانتے ہیں, اس بات کو ہم بھی اکنالج کرتے ہیں, ہمارے یہاں بھی اس طرح ہی ہوتا ہے. وَإِذَا خَلَا بَعْضُهُمْ إِلَى بَعْضٍ, اور ان میں سے جب بعض کے پاس جاتے ہیں, ان میں سے اہل کتاب میں سے یہودیوں میں سے جب بعض کے پاس جاتے ہیں, اشارہ ہو رہا ہے کہ یا تو عام جب لوگ واپس اپنے ہی فیملیز میں جاتے ہیں, اپنے ہی محلے میں جاتے ہیں, اپنے ہی لوگوں میں جاتے ہیں, یا اپنے علماء کے پاس جاتے ہیں, قالو تو ان میں سے کچھ دوسروں کو کہتے ہیں, اَتُحَدِّثُونَهُمْ بِمَا فَتَحَ اللَّهُ عَلَيْكُمْ, کیا تم ان کے آگے وہ ساری باتیں بیان کر رہے ہو جو اللہ تعالیٰ نے تمہارے آگے بیان کی ہوئی ہیں, جو ہماری کتاب میں باتیں موجود ہیں, تم ان کے آگے کیوں بیان کر رہے ہو؟ لِحَاجُّوكُمْ بِهِ عِنْدَ رَبِّكُمْ, رب کے پاس جا کے تمہارے خلاف وہ گواہی دیں گے کہ اللہ ان کو تو آلریڈی ان باتوں کا پتہ تھا, یہ تو پھر نہیں مان رہے تھے اس چیز کو. جب وہ اکنالج کرتے تھے کہ ہاں واقعی جو آخری نبی آئیں گے ہم نے ان کو ماننا ہے, ایک نبی نے آنا ہے واقعی ماننا ہے, یا یہ ان کی فلانی بات یہ بالکل ٹھیک ہے ایسے ہی ہے, تو ان کے آگے جا کے تم کیوں بیان کرتے ہو؟ ان کی اپنی فیملیز کے اندر جب ایسے بحث مباحثے ہوتے تھے تو اس کے اوپر لانتان ایک دوسرے کے اوپر کرتے تھے, یا ان کے علماء جو ہوتے تھے وہ عوام کو کہتے تھے خبردار ان کے آگے جا کے اس طرح کی باتیں مت بیان کرو, کیونکہ وہ پھر جا کے تمہارے خلاف گواہی دیں گے کہ یہ یہاں یہ تو جانتے تھے آلریڈی جانتے تھے, اپنے خلاف کیوں ایویڈنس کریٹ کر رہے خود ہی, ایسے بیوقوفوں والی حرکت مت کرو. افلا تعقلون, کیا اتنی بھی عقل نہیں ہے تمہارے اندر؟ اگر تم ان کو بتاؤ گے تو پھر اللہ تعالیٰ کے آگے حجت قائم ہو جائے گی, کوئی حل نہیں, کوئی ہمارے لیے بھاگنے کا راستہ نہیں ہوگا. اللہ تعالیٰ آگے سے اگلی آیت کے اندر کہہ رہے ہیں, اولا یعلمون ان اللہ یعلم ما یسرون وما یعلنون, کیا یہ لوگ کم عقل لوگ اتنی سی بات بھی نہیں جانتے کہ اللہ تو چھپی بھی بات بھی جانتا ہے اور علانیہ کی بھی بات بھی جانتا ہے, ہر پوشیدہ بات بھی جانتا ہے, ظاہر کی بھی بات بھی جانتا ہے. اللہ تعالیٰ کو ایویڈنس کی ضرورت نہیں ہے کہ ایویڈنس کوئی ہوگا, کوئی گواہ ہوگا تو کیس ثابت ہوگا. جس طرح اسلام کے اندر کیا حکم ہے, اگر کسی نے کوئی قتل کیا ہے یا کسی کے اوپر کوئی بدکاری کا الزام ہے, کسی نے کوئی زنا کیا تھا, تو گواہ پیش کیے جائیں گے. جو اسلام کے اندر جو حکم ہے وہ یہ کہ چار گواہ نہیں پیش ہوتے, ایک بندہ آ کے دعویٰ کر رہا ہے کہ میں نے اس کو دیکھا تھا اس نے زنا کیا, تو ظاہری بات ہے وہ بات نہیں اسٹیبلش ہو سکتی, چاہے وہ بندہ جتنی مرضی قسم کہے خدا کی قسم بھائی میں نے خود دیکھا ہے ان دونوں کو حرکت کرتے ہوئے, وہ بات نہیں اسٹیبلش ہو سکتی. کیوں؟ کیونکہ لیک آف ایویڈینس ہے, نہ ایویڈینس ہے اور نہ ہی لوگ گواہ کے طور پہ موجود ہیں, تو بات نہیں اسٹیبلش ہو سکتی. لیکن اللہ تعالیٰ کے آگے ایسی کوئی کمی کوتاہی نہیں ہے, سبحان اللہ, اللہ تعالیٰ تو پاک ہے ان چیزوں سے. अल्लाह ताला को कोई एविडेंशियल प्रूफ की ज़रूरत नहीं है, अल्लाह ताला को कोई गवाहों की ज़रूरत नहीं है कि जब तक आगे बंदा कोई गवाही नहीं देगा तो बात कोई केस क्लियर नहीं हो रहा अभी तक कि वाकई ऐसी बात है कि नहीं है। तो अल्लाह ताला किस चीज़ के नहीं है, अल्लाह ताला कह रहे हैं मैं तो छुपी हुई बात भी जानता हूँ, हर पोशीदा बात जानता हूँ, हर ज़ाहिर बात मैं जानता हूँ, मुझे इन चीज़ों की कोई ज़रूरत नहीं है, मुझे इन चीज़ों की हाजत नहीं है। इन्होंने क्या तसव्वुर बनाया हुआ है मेरे बारे में कि अगर कहेंगे नहीं तो बात नहीं होगी। ये गुमराही मुसलमानों के अंदर भी इस तरह की मौजूद है कि मुसलमान क्या कहते हैं आपस में, एक आम गुमराही क्या है कि कुरान को पढ़ने की ज़रूरत नहीं है, दीन को ज़रा पढ़ोगे तो फिर अमल करना पड़ेगा, इसलिए अगर बेवकूफ़ों की लाइफ गुजारते रहोगे, कम समझ की लाइफ गुजारते रहोगे तो अल्लाह ताला को हम आराम से जाके कह देंगे अल्लाह हमें तो दीन की बातों का पता ही नहीं था, कुरान को अगर पढ़ेंगे तो जारी बात है हमारे नज़दीक अहकाम ओपन हो जाएंगे, अहकाम जब ओपन होंगे तो फिर अमल करना पड़ेगा उनके ऊपर, अमल करना पड़ेगा ज़िंदगी मुश्किल होनी शुरू हो जाएगी हमारी, फिर तो हम इतनी ऐशी की ज़िंदगी नहीं गुजार सकते। तो अब बेहतर तरीका क्या है कि पढ़ो ही ना किताब को, ताकि हम आराम से अल्लाह ताला कह देंगे अल्लाह हमें जितना पता था हमने तो उस पर अमल कर लिया। इस चीज़ से अल्लाह ताला कह ये रहे हैं कि तुम अपने आप को बेवकूफ़ बना सकते हो, अपने जैसों को बेवकूफ़ बना सकते हो, तुम मुझे बेवकूफ़ नहीं बना सकते, मैं हर पोशीदा बात जानता हूँ। तुमने अगर किसी से बात शेयर नहीं भी की थी, तुम्हारे माइंड के अंदर एक थाट आई थी, वो मेरे पास नोन है, मैं जानता हूँ उस चीज़ को, मेरे पास तो इस चीज़ की भी हाजत नहीं है कि मैं तुम्हारे पास जो फरिश्ते मौजूद हैं कि तुम लोगों के अमाल लिख रहे होते हैं अच्छे बुरे, मुझे ऐसा नहीं कि वो रिपोर्ट करेंगे तो मुझे पता लगेगा, वो तो सिर्फ तुम्हें आखिरत वाले दिन तुम्हारे हाथ में जो अमालनामा दिया जाएगा वो चीज़ है कि सब कुछ लिखा जाए ताकि तुम उसको फिर पढ़ सको, वरना मेरा इल्म में कोई कमी नहीं है। ये जो हमने पहली आयत पढ़ी है कि मुसलमानों तुम लोग की तवक्को मत रखो कि ईमान लाएंगे, इस आयत के अंदर जो अल्लाह ताला कह रही है कि यहूदियों से तवक्को मत रखो कि तुम पर ईमान लाएंगे, ये इसी बात के ऊपर इतलाक आजकल के मुसलमानों के ऊपर भी होता है। ये तो चलें फिर भी यहूदियों की बात हो रही है, अगर हमने मुसलमानों के अंदर ही इसलाह करनी है लोगों की, उनको इस्लाम की तरफ वापस जोड़ना है, उनको दीन के साथ जोड़ना है, कुरान को हमने आम करना है, कहने को तो बहुत सिंपल बात है, कौन सा बंदा है जो नहीं मानता कुरान को, कौन सा मुसलमान ऐसा जो कुरान को नहीं मानता, कौन सा मुसलमान ऐसा है जो कहता है कि अल्लाह ताला की तरफ से नहीं है, जो ये बात है उसमें हतमी है, उसमें कोई तहरीफ नहीं हो सकती, कौन सा मुसलमान ऐसा है जो कि रसूल अल्लाह सल्लम को डिनाय करें, या वो ये माने ये बात कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम जो हैं वो उनकी बात हमने माननी नहीं है सिरे से, ऐसा तो कोई मुसलमान नहीं होगा। तो ये तो फिर हमारे लिए दावत तबलीग करना बहुत ईजी है, क्योंकि हमने तो दावत तबलीग की बेस क्या बनानी है, अल्लाह की किताब, अल्लाह के रसूल की सुन्नत, बस ये दो चीज़ें तो हैं हमारे पास, कोई बंदा इन चीज़ों को डिनाई करेगा ही नहीं, और वाकई कोई बंदा कर ही नहीं सकता डिनाई, लेकिन ये बात इतनी आसान नहीं है। अल्लाह ताला जैसे यहाँ पे कह रहे हैं कि इन लोगों का तो हाल ये है कि इन लोगों ने तो किताब, अल्लाह की किताब सुन के उसके अंदर तहरीफ कर लेते हैं। कुरान के अंदर अल्लाह ताला ने क्योंकि इस चीज़ का चैलेंज अपने ऊपर लिया हुआ है और इसी की जिम्मेदारी खुद उठाई हुई है कि कुरान मेरी किताब है, मैं इसकी हिफाजत करूँगा, इस किताब को हमने उतारा है और हम ही इसकी हिफाजत करेंगे, इसका अल्लाह ताला ने जिम्मे लिया है इस चीज़ को अपने ऊपर, वरना ये मुसलमान ऐसे नहीं हम लोग कि हम लोग इसके अंदर कोई तब्दीली ना करते, अल्फाज तो हम चेंज नहीं कर सकते, हम मफहूम अपनी मर्ज़ी के कर लेते हैं, हर फिरके ने अपने मर्जी के तर्जमे बनाए हुए हैं कुरान के अंदर, वही किताब वही चीज़ है, लेकिन एक फिरके ने तर्जमा कहाँ से कहाँ ले जाएंगे उसको, और दूसरा फिरका जो है वो तर्जमे को कहाँ से कहाँ ले जाएंगे, और आम आवाम क्योंकि बिल्कुल ही पैदल है, लेकिन जॉब करने के लिए आपको जाना पड़े तो आप इंग्लिश सीखेंगे, आप दूसरी लैंग्वेज सीखेंगे, फ्रेंच सीखते हैं, अरबी लोग सीख लेते हैं जिन्होंने सऊदी अरब जाके जॉब करनी होगी, जर्मन लैंग्वेज सीखेंगे, तमाम लैंग्वेज सीखेंगे लोग जॉब की खातिर, दुनिया की खातिर, दीन को समझने के लिए जिसके ऊपर पूरी आखिरत का दारो मदार है उसकी खातिर समझने के लिए थोड़ी सी अरबी नहीं सीखेंगे, आपको इतनी अरबी आने की ज़रूरत नहीं है कि आपको अरबी बोल चाल आ जाए, सिर्फ इतनी आनी चाहिए कि जो लिखी हुई चीज़ है वो थोड़ी बहुत पढ़ के थोड़ी बहुत चीज़ समझ लें, सिर्फ इतनी सी चीज़ समझने के लिए आपको इतनी अरबी आनी चाहिए बस, और इतना हो जाए कि अगर कोई जो मुश्किल अल्फाज हैं वो आप डिक्शनरी में से या वोकैबुलरी में से खुद ही चेक कर लें उन्हें कि इसका क्या मतलब था, लेकिन नहीं हम लोगों का इतनी मनपसंद किस्म की, क्योंकि हमने तसव्वुरात बनाए हुए हैं कि हम इनमें से कोई काम नहीं करेंगे, हम बिल्कुल रिलैक्स जिंदगी गुजारेंगे, और उसके बावजूद अल्लाह ताला जो है वो हमारे बख्शिश हो जाएगी, हमारी मसला ही कोई नहीं है। اسلام کو ہم نے لیا ہوا ہے لائٹلی, اس لیے اس طرح نہیں ہوگا. تو کوئی بندہ یہ نہیں کہتا کہ یار یہ جو ترجمہ ہے نا یہ غلط ہو رہا ہے, اصل میں یار ترجمہ کی سینس ہی نہیں بنتی. بحث مباحثہ سارا چل رہا ہوتا ہے ترجمے کے اوپر, سارے اعتراضات چل رہے ہوتے ہیں ترجمے کے اوپر. عربی جو اپنا متن ہے, جو اصل متن ہے عربی کا, اس کے اوپر تو بحث کا سوال ہی نہیں پیدا ہوتا. لیکن کیونکہ عوام اس معاملے میں چاہے دنیاوی اعتبار سے جتنی مرضی پڑھی لکھی ہو, اس اعتبار سے یہاں پہ بالکل جاہل ہے. تو فرقوں نے جو اوپر جو ان ٹھیکہ اٹھایا ہوا ہے فرقوں کا, وہ لوگ اپنی مرضی کے ترجمے کریں گے, اپنی مرضی کے مفہوم نکالیں گے. کبھی پوری حدیث کا درس نہیں دیا جائے گا, صرف وہ حدیث نکالیں گے جو اپنے مسلک کی تھی, جو اپنے مطلب کی تھی, جو اپنی بات جسے پروموٹ ہوتی ہے وہ حدیث نکالیں گے. خطبوں کے اندر صرف وہی قرآن پڑھایا جائے گا, انہی قرآن کی آیات دی جائیں گی. یہ کیوں نہیں ہوتا کہ خطبوں کے اندر قرآن مجید کا درس ہو؟ جیسا مثال کے طور پہ یہ یہاں پہ ابھی ہم لوگ بیٹھ کے کیا کر رہے ہیں, قرآن کو سیکوینس سے پڑھنا ہے, تمام آیات کو پڑھنا ہے ہم نے. جمعوں کے اندر کیوں نہیں اس طرح کیا جاتا؟ آج اس دفعہ کا ٹاپک یہ ہے, اس دفعہ کا ٹاپک یہ ہے, رکو رکو لے کے تھوڑے تھوڑے لے کے قرآن کے دورے چلتے رہیں چلتے رہیں چلتے رہیں چلتے رہیں. فیصل مسجد میں جس طرح ہوتا ہے, اس طرح کیوں نہیں کرتے؟ اپنی مرضی کے چار پانچ ٹاپکس کے اوپر ہر مسئلے لے کے بیٹھا ہوتا ہے. تو قرآن اور حدیث کو ہم لوگ کیونکہ تحریف نہیں کر سکتے, ہم میں اللہ تعالیٰ نے چیلنج کیا ہوا ہے, اللہ تعالیٰ نے اپنے ذمہ لیا ہوا ہے. لیکن ہم لوگ کرتے ہیں اپنی من پسند چیزیں اٹھا لیں گے, انہیں کا ہی پر پرچار ہوتا رہے گا, انہیں کے اوپر بحث مباحثہ ہو رہا ہو. یہ نہیں دیتے کہ اسی سے پہلی آیت کیا تھی, اسی سے اگلی آیت کیا تھی, پورے کانٹیکسٹ کو تو دیکھو. نہیں, اس طرح کبھی نہیں ہونا. تو اللہ تعالیٰ یہاں پہ ایک بات کہہ رہے ہیں کہ تمہیں بہت دعوت تبلیغ کے لیے بہت صبر سے کام لینا پڑے گا, یہ لوگ اتنے آرام سے بات نہیں مانیں گے. کیونکہ یہ لوگ اپنی من پسند چیزوں کو چینج کرتے رہتے ہیں, اپنے مرضی سے یہ عمل کرتے رہتے ہیں چیزوں کے اوپر, اور سب کو جان بوجھ کے کر رہے ہوتے ہیں. ایک عوام کا وہ سطح ہوتی ہے جو کہ اندھی تقلید, پاگلوں کی طرح تقلید کر رہی ہوگی اپنے مولوی کی, یا اپنے پیر کی, یا اپنے کسی بڑے بزرگ کی. اندھوں کی طرح تقلید کر رہے ہوں گے کہ جو انہوں نے جملہ بول دیا ہے وہ تو بس وہ آخری کلمہ ہے بس. لیکن وہ لوگ جو ان کو لیڈ کر رہے تھے, جو خود علماء ہیں یا جو خود مفتی ہیں یا جو خود پیر ہیں, وہ تو بات جانتے ہیں, وہ بات حقیقت میں جانتے ہیں کہ یہ جو کچھ میں کہہ رہا ہوں یہ سب اصل میں میں ڈرامہ کر رہا ہوں, یہ سب چیزیں میں پلے کر رہا ہوں. جو خود کچھ حملے کر رہے ہیں, جو 14 سال کا لڑکا بچہ کر رہا ہوگا, ظاہری بات ہے اس کا فہم کوئی حاصل نہیں کیا اس نے, اس کو زیادہ سمجھ نہیں ہے. یا جو لوگ ایسے ہی کم سمجھ کلاشن کو لے کے مختلف جگہ پہ کر لیا, گرنیڈ اٹیک کر لیا, گولیوں سے حملہ کر لیا مختلف جگہوں کے اوپر, فلانے اسکول کے اوپر دھماکہ کر دیا. لیکن جو ان کو لیڈ کر رہے ہیں, جو ان کو پٹیاں پڑھا رہے ہیں, وہ تو جانتے ہیں نا, انہوں نے کبھی اپنے بچے کو بھیجا خودکش حملے کے لیے؟ کبھی نہیں بھیجا انہوں نے. خود کیوں نہیں کرتے خود حملہ اگر ان کو اتنا ہی ہے جو پٹی پڑھا رہے ہوتے ہیں, حوریں تمہارا انتظار کر رہی ہیں, فلانا ہو رہا ہے. اگر خود ان کو اتنا یقین ہے اس بات کا, خود کریں اس طرح کا کام, خود کیوں نہیں کرتے؟ کبھی نہیں کریں گے. تو اللہ تعالیٰ کہہ رہے ہیں یہ سب جان بوجھ کے کر رہے ہوتے ہیں, یہ بہت مکار ہیں چلا کے, انہوں نے صرف تماشا لگایا ہوا ایک. اب اگلی آیت کے اندر, آیت 78 کے اندر اللہ تعالیٰ کہہ رہے ہیں, وَمِنْهُمْ, اور ان یہودیوں میں سے, اہل کتاب میں سے, اُمِّیُّونَ, ایسے بھی ہیں جو کہ بالکل ان پڑھ ہیں, ان پڑھ اپنے دین کے اعتبار سے, اپنے کتاب کے اعتبار سے. دنیاوی اعتبار سے اللہ تعالیٰ کو بات نہیں کر رہے ہیں یہاں پہ, دین کے اعتبار سے بات کر رہے ہیں کہ ان میں سے وہ لوگ بھی ہیں جو کہ بالکل ان پڑھ ہیں, بالکل ہی پیدل ہیں. جیسے ابھی میں نے آپ کو اگزامپل کوٹ کیا کہ ہم لوگ چاہے جہاں مرضی اسلام آباد کے یا لاہور کے ڈیفینس ہاؤسنگ اسکیم میں جہاں مرضی رہتے ہوں, بڑے سے بڑی جگہ رہتے ہوں, جتنے مرضی بڑے بزنس کھولے ہوں, جس مرضی ریجن کے ہیڈ لگے ہوں, یا جتنی مرضی ایجوکیشن حاصل کر لی ہو, باہر سے گھوم پھر کے آ گئے ہوں, لیکن دین کے اعتبار سے بالکل بالکل پیدل ہیں, جان بوجھ کے آنکھیں بند کی ہوئی ہیں. اس کو تو ہم نے پڑھنا ہی نہیں ہے, اور کبھی پڑھیں گے تو صرف ثواب کی نیت سے, ہدایت سمجھ کے نہیں کبھی ہم پڑھیں گے. تو اللہ تعالیٰ کہہ رہے ہیں ان یہودیوں میں سے ایک وہ گروہ ہے, یا کچھ وہ ایسے بھی ہیں جو کہ بالکل ان پڑھ ہیں, لا یعلمون الکتاب, کتاب کے بارے میں ان کو کچھ نہیں پتا کہ میں نے ان کے لیے کیا کیا کہا ہوا ہے انہیں, الا امانی, سوائے یہ کہ اپنی کوئی خواہشات بنا کے بیٹھے ہوئے ہیں, یہ کچھ اپنے تصورات بنا کے بیٹھے ہوئے ہیں. جس طرح ہم لوگوں نے دین کو کیا سمجھا ہوا ہے, چند باتیں بچپن کی وہ ہمارے دماغ کے اندر بس سیو ہوئی ہوئی ہیں, وہی باتیں رپیٹ ہو رہی ہوتی ہیں. कभी हम लोगों ने उसको क्रॉस चेक नहीं किया कि इनमें से कितनी बातें गलत हैं कितनी बातें सही हैं, या कुछ बातें कभी हमने किसी के बताए मैं खुतबे में सुन ली होंगी, या कभी ऑफिस डिस्कशन में बात हो रही थी तो किसी ने हमें कोई बात बता दी होगी, किसी दर्स में सुन लिया होगा, टीवी के ऊपर किसी स्कॉलर को सुन लिया होगा, रेडियो के ऊपर किसी बंदे को सुन लिया होगा, किसी किताब में देख लिया होगा। सब सेकेंडरी सोर्सेज की बात मैं कर रहा हूँ, एक्चुअल सोर्स को नहीं देखा कि असल किताब में क्या था। दाएं बाएं की जो इर्द गिर्द सेकेंडरी चीज़ें हैं उन चीज़ों को देख दूँ के अपने बस कुछ सवरात बना लिए, कुछ नज़रियात बना के बैठ गए हैं, कुछ ख्वाहिशात बना के बैठ गए हैं कि मैं यूँ करूँगा तो मैं जन्नत में चला जाऊँगा, या लाजिमन हम लोग तो जन्नत में जाएंगे, हम लोग तो मुसलमान हैं। तो अल्लाह ताला कह रहे हैं कि इनमें से तो वो लोग भी हैं जो कि किताब के बारे में कुछ नहीं जानते और सिर्फ अपनी ख्वाहिशात को लेके बैठे हुए, अपनी मर्जी की कुछ उन्होंने तसव्वुरात बनाए हुए हैं। وَإِنْهُمْ إِلَّا يَظُنُّونَ, और सिर्फ अपने जन अपने ख्यालात हैं, इन्होंने बस वही पकाए हुए हैं, नज़रियात और ख्यालात और अपनी मर्जी के तसव्वुरात बना के बैठे हुए हैं ये, इनके अंदर तो ऐसे लोग हैं। पहली आयत के अंदर आपको बताया कि कैटेगोरिकल अल्लाह ताला ने कहा है उनके उलमा के बारे में, अब अल्लाह ताला कह रहे हैं कि दूसरे जो इनका अवाम का हाल है वो तो ये है कि बिल्कुल ही जाहिल है, बिल्कुल ही अनपढ़ है वो किताब के बारे में, और वो बस जो उन्होंने उनके उलमा ने उनको बातें बताई थी उन्हीं से ऊपर वो बड़े ख्वाहिशात लेके बैठे हुए हैं कि हमारे साथ ये होना है। तो अल्लाह ताला की तरफ से वर्डिक्ट क्या है, फवैलुल लज़ीना यक्तुबून अल-किताब बिअयदीहिम, तो हलाकत है उन लोगों के लिए जो अपने ही हाथ से किताब को लिखते हैं, किताब में अंदर तहरीफ कर रहे हैं, अपने ही हाथ से उसके अंदर चेंजेस कर रहे हैं, उनके लिए हलाकत है। वैल का मतलब हलाकत भी है, तबाही भी है, और वैल से मुराद एक जहन्नम की एक वादी है, तो उनके लिए वैल है, या तो वैसे मुराद हो गया हलाकत है, कब्र का अज़ाब है, जहन्नम का अज़ाब है, या ये कि उनके लिए वो वादी मौजूद है, उन लोगों के लिए जो किताब को लिखते तो अपने हाथों से हैं। सुम्मा यकूलून हाजा मिन इंदिल्ला, और उसके बाद कहते ये हैं कि ये तो अल्लाह की तरफ से बातें हैं, ये चीज़ें अल्लाह ताला की तरफ से आई हुई हैं। तो अहले किताब तो क्योंकि डायरेक्ट किताब को चेंज कर लिया करते थे, हम लोग वो कर नहीं सकते क्योंकि अल्लाह ताला ने ब्लॉक लगाया हुआ है इसके ऊपर, लेकिन अपनी मर्जी से जो किताबें जो तसानीफ लिखी हुई हैं उसके अंदर जो बातें लिखी हुई हैं वो यही करके और दावा यही कर रहे हैं कि अल्लाह ताला ने कुरान में यही बातें की हुई हैं, कुरान के अंदर तो ये आया हुआ है, उस आयत के अंदर हदीस के अंदर रसूलुल्लाह ने ये बात फरमा दी, अपने मसले की बात को लेके बैठ गए या अपनी मर्जी की बात को लेके बैठ गए और उसके ऊपर प्रूफ कर रहे हैं कि कुरान के अंदर किताब के अंदर यही है। जो इस्लामिक बैंक्स खुले हुए हैं इन्होंने भी क्या किया हुआ है कि अपने लिए एक बोर्ड बनाया होता है और उसके ऊपर वही सूद के वही सारे प्रैक्टिसेस, वही बैंकिंग की एक एक प्रैक्टिस की चीज़, वही लीजिंग, वही मॉर्गेज, वही क्रेडिट कार्ड्स, एवरीथिंग सब कुछ वही है। सिर्फ उन्होंने किया क्या है कि कुरान और हदीस में से कुछ चीज़ों को निकाल के तोड़ मरोड़ के आगे पीछे बयान करके कि ये प्रूफ कर दिया कि ये तो देखें बिल्कुल कुरान और हदीस के मुताबिक है, और आम आवाम क्योंकि जानना ही ये चाहते हैं कि हमारे लिए कोई आसानी नज़र आ जाए, हमें मुझे कुछ जवाब मिल जाए कि किसी तरह से मैं बैंक में पैसे रखे हुए हैं मुझे अन्य वहाँ पैसा मिलता रहे उसकी वजह से, बस मुझे तो बस एक घर मैंने बनाना था अपना, और ये लोग सब कह रहे हैं कि ये तो हराम है सूद है, तो वो कह रहे हैं कि ये सूद नहीं है, और वो देखें वो आयत उन्होंने कोट की हुई है, वो हदीस कोट की हुई है, तो बस ये बात मैंने ले ली। तो वो तमाम लोग जिन्होंने ये चीज़ क्रिएट की थी, जिन्होंने ये ऐसे लेक्चर्स क्रिएट किए, जिन्होंने ऐसे किताबें लिखी, जिन्होंने सारी इस तरह के बयान दिए, जो कुछ उन्होंने किया उनके लिए हलाकत है कि उन्होंने किया खुद अपनी मर्जी से और बाद में दावा ये कर रहे हैं कि अल्लाह ताला ने यही बात की हुई है कुरान के अंदर। और इस तरह क्यों करते आ रहे हैं, अल्लाह ताला इसका वजह भी बयान कर रहे हैं, ले यश्तरु, ताकि वो खरीद लें बेही सामान कलीला, थोड़ा सा कीमत हासिल कर लें, इससे दुनिया के थोड़ा सा फायदा हासिल कर लें, इससे वो क्या पा लेंगे। तमाम चीज़ों को दोबारा एक दफ़ा मैं रिपीट करता हूँ, जो लोग इस्लामिक बैंक्स रन कर रहे हैं, जिनके उलमा उस चीज़ का जवाब के फतवों पे फतवे दिए जा रहे हैं कि क्रेडिट कार्ड भी जायज़ हो गया, मॉर्गेज भी जायज़ हो गया, कार लीजिंग पे भी आपको मिल गई, आप बैंक में पैसे रखवा लें यही जायज़ है, यही चीज़ है, इस्लामिक टर्म्स यूज़ कर लेंगे सब कुछ, इन्होंने ये क्यों किया था, दुनियावी फ़ायदे के लिए, इनकी सैलरीज लगी रहेंगी, इनको क्या क्या बोर्ड के अंदर रहने की वजह से उनको क्या क्या चीज़ें मिल रही होंगी, इनको दुनिया इनकी चलेगी, इन्होंने उसलिए किया था। जो लोग फ़िरके वारियत को लेके बैठे हुए हैं उसको भड़का रहे हैं, उलमा की बात कर रहा हूँ मैं, जो जानते हुए भी कि हम आवाम को टोपी बना रहे हैं सिर्फ, वो भी क्यों कर रहे थे कि मेरा इसके ऊपर अब होल्ड रहेगा, इनके ऊपर एक तो पैसा भी आ रहा है हमारे पास, अनेवा पैसा आ रहा है इसकी वजह से, किताबें हमारी फरोख्त हो रही हैं। जब हम फिर वारिद की बातें करेंगे तो फिर सारी बात हमारी किताबें ली जाएंगी, कॉन्ट्रोवर्शियल चीज़ें ज़्यादा बिकती हैं। अगर किसी मिसाल के तौर पे किसी बंदे ने कोई किताब लिखी वेस्ट के अंदर किसी बारे में, इस्लाम के ऊपर या कुछ ली, नो वन बॉदर्स, कोई टाइटल भी मशहूर नहीं होगा। जैसे ही पता लगे कि किसी बंदे ने किताब लिखी है और उसके अंदर उसने रसूल अल्लाह की तौहीन की है, वो लोग भी ख़रीदेंगे और हम लोग भी ख़रीदेंगे, हमारे न्यूज़ चैनल्स वाले भी ख़रीदेंगे, तमाम सहाफ़ी ख़रीदेंगे, उलमा ख़रीदना शुरू हो जाएंगे कि जी पढ़ के देखते हैं, स्कॉलर्स ख़रीदेंगे कि इसके अंदर क्या लिखा हुआ था उन्होंने। तो कॉन्ट्रोवर्शियल चीज़ ज़्यादा बिकती है। इसी तरह जो एक दूसरे के ख़िलाफ़ जो नफ़रतों वाली बातें हैं वो ज़्यादा बिकती हैं। जो लोग इत्तेहाद की बात करते हैं उनको कुछ सुनना नहीं चाहता, उसे मीठी मीठी बातें होंगी बस। जो लोग बात करेंगे एक दूसरे के ख़िलाफ़ भड़काने वाली, और वो लोग बात करेंगे दूसरे को एक मसला पेश करके, वो चीज़ें ज़्यादा बिकती हैं, वो चीज़ें ज़्यादा चलती हैं। इसी बात को मैं एक और एग्जांपल से सपोर्ट करता हूँ। हम लोग मुस्बत तरीके से अगर पाकिस्तान के अंदर इत्तेहाद क्रिएट करना चाहें तो इत्तेहाद नहीं क्रिएट होता। जब मनफी तरीके से हम कहें कि इंडिया का अटैक होने वाला है तो एकदम से लोग पाकिस्तान की आर्मी के नारे लगाना शुरू हो जाएंगे, क्योंकि ये लोगों का नेचुरल वो चीज़ बन चुकी है कि हम लोग मुस्बत चीज़ की तरफ नहीं जाते कभी भी, हम हमेशा नेगेटिव चीज़ है उससे असर उठा लेते हैं एकदम से हम। तो जो उलमा हैं वो जानते हैं, लेकिन उनको पता है कि हम ये करेंगे तो एक तो हमारा रोब दबदबा रहेगा, हमें टाइटल्स हासिल हैं, हमारे अंडर इतनी मस्जिदें आ रही हैं, हमारे अंदर इतने मदरसे आ रहे हैं, हमारा होल्ड है, ये छोड़ देंगे तो कौन पूछता है हमें। वो जो मैंने आपको ईसाइयों का नजरान से जो आए थे उनका वाक्या सुनाया था कि उसने क्या कहा था अपने छोटे भाई को कि हमने क्यों नहीं इस नबी को मान लिया था, हमने उसने क्या कहा था कि हमें रोमन एम्पायर से ओहदे मिले हुए, हमें सैलरीज मिल रही हैं उनकी तरफ से, हमें बेनिफिट्स मिल रहे हैं, हम इनको मान लेंगे तो वहाँ से तो हमें उठा के बाहर फेंका जाएगा, पता नहीं हमारी अपनी फैमिली भी कबूल करती है कि नहीं करती, यहाँ पर इन मुसलमानों में आएंगे हमारी क्या हैसियत होगी, दुनियावी बेनिफिट की खातिर नहीं मान लाए थे वो। जो पीर है वो क्यों नहीं बताते अपने मुरीदों को जो उनके पीछे लगे हुए हैं कि भाई हम कोई नहीं तुम्हारा छुटकारा करवा सकते अल्लाह ताला के आगे, मेरे पास कोई क्लियरेंस सर्टिफिकेट नहीं है, मेरे पास इख्तियार में कुछ नहीं है, मुझे तो वाकईतन खुद नहीं पता कि मैं जब मरूंगा तो मेरे पास किस तरह के फरिश्ते आएंगे जान कब्ज़ करने के लिए, कब्र के अंदर मेरा क्या मामला होना है, मुझे खुद नहीं पता कि मेरे साथ क्या होगा, मैंने अभी वो ट्रेलर नहीं देखा, जो हाल तुम्हारा है वही हाल मेरा है, मुझे नहीं पता कि मैंने कब मरना है। वो क्यों नहीं बताते अपने मुरीदों को ये बात, उनका दिमाग ख़राब है, वो मुरीदों को ये बात बताएंगे, उन्होंने ये बात बता दी तो उनको आगे कौन घास डालेगा, उनके बच्चों को तो डिग्री लेने की ज़रूरत तो नहीं है, वो यूनिवर्सिटीज़ में पढ़ते हैं कोई, वो कोई डिग्री लेते हैं, वो कोई स्ट्रगल करते हैं, उनके ख़ानदानों में वो चीज़ चली आ रही है। पीर पगाड़ा फौत हुए तो उनके बाद उनका बेटा अगला पीर पगाड़ा बन गया, यहाँ पर गोलरा के अंदर पीर साहब मरेंगे तो अगले पीर साहब उनके बच्चे बनेंगे, नस्ल दर नस्ल चलता आ रहा है। ये कैसा फिट तरीके से उन्होंने मुसलमानों को बेवकूफ़ बनाया हुआ है, आवाम को बेवकूफ़ बनाया हुआ है। तुम लोग जॉब करो, खुआरी काटो, तुम लोग एग्जाम दो, मैट्रिक के पेपर दो, तुम्हारे घर में बिजली आ रही नहीं आ रही, यूपीएस लाओ, जो मर्जी करो, हमारी ये अच्छी लगी हुई है, तुम लोग हमें ला के चीज़ें देते रहो। वो क्यों नहीं बताते दुनियावी फ़ायदा। 1999 के अंदर जब इस्लामाबाद हाईवे एक्सपैंड होनी थी, वो जब एग्जैक्ट वो दौर था जब मुशर्रफ ने टेक ओवर किया था, तो इस्लामाबाद हाईवे के बिल्कुल शुरू में यूनिटी फेथ डिसिप्लिन की पहाड़ी से पहले एक छोटा सा टीला आता था जिसके ऊपर एक कब्र होया करती थी। वो कब्र ऐसी गुंजान सी कब्र थी, उसके ऊपर कोई झंडियाँ नहीं लगी होती थी, बस ऐसी एक कब्र होती थी। तो जब रोड एक्सपेंशन हो रही थी वो कब्र आ रही थी, सीडीए ने क्या किया था कि वहाँ से उस कब्र को उठा के हाईवे के इस तरफ लेके वहाँ जाके दफना दिया था। जिस बंदे जो सीडीए के डायरेक्टर वहाँ पर रोड एक्सपेंशन प्रोजेक्ट पर लगे हुए थे, उन्होंने ये खुद बात बताई है कि मैं वहाँ मौजूद था और जब कब्र को हमने वहाँ से उस उठाना था उससे, तो उसमें से सिवाय हड्डियों के कुछ भी नहीं निकला था, तो उन्हीं हड्डियों को हमने जाके दूसरी तरफ दफना दिया था। जब वहाँ जाके दफनाए तो एक मज़ार बन गया। जिस बंदे ने मज़ार बनाया उसने जाके दावा क्या किया कि जब ये कब्र खोली गई थी तो वो बुजुर्ग उठ खड़े हुए थे वो, और उनको जाके वहाँ डाल दिया, और उधर अब आप जाके देखें तो पहले उसने छोटी सी कब्र की थी, फिर उसके ऊपर वो लगा दिए, साइडों में ग्रिल सी लगा के उसके ऊपर झंडियाँ लगानी शुरू कर दी। अब प्रॉपर कमरा बन गया है और एक मस्जिद की शक्ल दे दी है, एक प्रॉपर बाहर जिस तरह मस्जिद की एक छोटी सी मस्जिद होती है, तो उस तरफ सहन होगा और गेट लगा होगा। ये बंदे ने क्यों नहीं सच बोला आवाम के साथ, दुनियावी फ़ायदे की खातिर कि मैं कहूटा जाता हूँ और वहाँ पर एक रास्ते में एक कब्र आती है जापान रोड के ऊपर, जिसकी वजह से जापान रोड थोड़ी टेढ़ी होती है, उधर पहले कभी कुछ नहीं होता था। मेरे ख्याल में 2009 या 2010 के अंदर पहली दफ़ा वहाँ पे, पता नहीं 23 जून है या 22 जून क्या डेट होती है, वहाँ पे बैनर लग गया कि 23 जून को यहाँ पे उर्स होगा। जब वो उर्स हुआ, उर्स ख़त्म हुआ है, उसके बाद वहाँ पे 3 दुकानें बन गई हैं। वो बंदा कभी अपने जेब से कमा सकता नहीं होगा, उसने ये एक ड्रामा किया और 3 दुकानें लगा ली उसने। इस तरह के जितने भी लोग हैं जो अपनी तसानीफ बेच रहे हैं, जो गलत किस्म की बातें कर रहे हैं, वो क्यों दुनिया की खातिर वो अल्लाह ताला के दीन को बेच देते हैं, अपनी मर्जी की बातें बना के बेच देते हैं। इसका तो सख्त बात है, अल्लाह ताला ने कह दिया कि जो मेरी किताब से ये करेगा उसके लिए वैल है, उसके लिए तबाही है, बर्बादी है, जहन्नम है या वैल की वादी है। सही मुस्लिम के शुरू में ये हदीस मौजूद है कि रसूल सल्लम ने यह फरमाया था कि जिस तरह तुम एक दूसरे से झूठ बोल लेते हो या एक दूसरे के बारे में झूठी बातें कर लेते हो, गुमान भी मत करना कि मेरे बारे में इस तरह की बात करो, क्योंकि जिसने मेरे बारे में कोई बात भी झूठ बोली तो उसके ठिकाना फिर जहन्नम है। शफाअत का तो सवाल ही नहीं पैदा होता। यकीनन जो अल्लाह और अल्लाह के रसूल की बातों को इस तरह तोड़ मरोड़ के करेगा उसके लिए ये मामला होगा, लेकिन यही कारोबार, यही चीज, यही रविश क्या अहले किताब में और मुसलमानों के अंदर किस कदर आम है। तो फिर फर्दर अल्लाह ताला कह रहे हैं उसी बात के बाद के समरन कलीला कि वो उसमें से एक थोड़ी सी कीमत हासिल कर लें। फ़वैलुल्लहुम, और हलाकत है उनके लिए, मिम्मा कतबत अईदीहिम, कि जो उन्होंने लिखा अपने हाथों से, वैलुल्लहुम मिम्मा यक्सबून, और हलाकत है उसकी वजह से जो कुछ उन्होंने कमाया, ये जो हराम कमाया उन्होंने उसके ऊपर भी उनकी हलाकत है, और जो हराम से जो कुछ भी ये कर रहे हैं, जो भी ज़िंदगी में गुजारेंगे, सब कुछ के ऊपर हलाकत है। अगर उस हराम से जाके इन्होंने कोई एक हज उमरा भी कर लिया तो हराम हराम होता है। एक हदीस सही मुस्लिम के अंदर आपको मैंने सुनाई थी कि रसूल सल्लम ने एक शख्स के बारे में बताया कि एक शख्स लंबा सफ़र करता है, हदीस के अंदर अल्फाज नहीं है लेकिन उसकी शरह के अंदर ये मौजूद है कि ये बात हज की बात हो रही है। एक बंदा हज के लिए लंबा सफ़र करता है, अब सफ़र के अंदर मुसाफिर की जो दुआ होती है वो कबूल होती है, फिर हज के लिए सफ़र कर रहे हैं और उतना लंबा उस दौर का सफ़र किया जिससे उसके कपड़े गंदे हो गए, गर्द आलूद हो गए, उसने जो अहराम पहना हुआ था लिबास जो था उसका गर्द आलूद हो गया, बाल गर्द आलूद हो गए, और वो हाथ उठा के पुकारता है, या रब ए मेरे रब, मैं मेरे रब, मेरी ये दुआ है, अल्लाह मुझे ये अता कर दे। वो तो रसूल अल्लाह सल्लम फरमाते हैं अल्लाह ऐसे शख्स की दुआ कैसे कबूल करेगा जिसका लिबास हराम का, जिसका खाना पीना हराम का, जिसका सफ़र हराम का, जिसकी हर चीज़ हराम की थी, उसके अल्लाह ताला कैसे दुआ कबूल करेगा। हराम माल की अल्लाह ताला सदका कबूल नहीं करते। सही मुस्लिम की एक और हदीस है, अल्लाह ख़ुद भी पाक है और सवाए पाक चीज़ के और कोई चीज़ कबूल नहीं करेगा अल्लाह, हराम चीज़ का कोई चीज़ नहीं हो सकती। ये नहीं कि किसी जगह लूट मार कर दिया, या जिस तरह ये DHA या बैरिया टाउन के अंदर या मलिक रियाज ने ज़मीनों पर कब्जे कर लिए, खोखरों ने ज़मीनों पर कब्जे कर लिए, जिन लोगों की ज़मीन में कब्जे कर लिए हैं उन बेचारों को भूखा नंगा करके उनके लिए फिर लंगर खोल दिया गया कि आके खाना खा लिया करो। इस तरह के अल्लाह ताला चीज़ों को कबूल नहीं करने वाला। इस तरह हज से और तस्बीह पढ़ने से तौबा भी कबूल नहीं होने वाली जब तक जो हुकूक बाद में से उन्होंने हक मारे उन लोगों को वापस नहीं दिया जाता जो कुछ उन्होंने किया था। अब एक और उनकी बहुत बड़ी गुमराही का जिक्र आ रहा है और यही 100% गुमराही हम मुसलमानों में मौजूद है। वकालु लन तमस्सन नारा इल्ला अय्याम मादूदात, और वो उनका दावा ये है और वो कहते ये हैं कि हमें तो जहन्नम की आग छुएगी नहीं, हम लोगों को तो जहन्नम में जाना ही नहीं होगा, सिवाय ये कि गिनती के चंद दिन, बस दैट्स इट। मैं जो मर्जी हरामखोरी करता रहूँ, मैं जिस तरह मर्जी हक मारता रहूँ दूसरे का, मैं जो मर्जी ज्यादती करूँ, और मैं नमाजें भी नहीं पढ़ूँ, ना अल्लाह ताला का ख्याल, ना अल्लाह के रसूल की किसी बात का ख्याल, ना इंसानियत का कोई ख्याल। ये यहूदियों के यहाँ भी यही गलत तसव्वुर था। तो अल्लाह ताला कह रहे हैं कि इनका तसव्वुर यह है कि हमें तो जहन्नम की आग छुएगी नहीं, और अगर छू भी लिया उसने तो इल्ला अय्याम मादूदात, तो वो सिर्फ गिनती के चंद दिन होंगे, बस जो हमने गलतियां की थी वो बस मोटा मोटा एक हिसाब चल जाएगा और काम खत्म हो जाएगा हमारा। ہم لوگوں کو دوبارہ اللہ تعالیٰ جنت میں حاصل کریں. کیوں؟ کیونکہ ہم ہی تو یہودی ہیں. جیسے ہم لوگ کیا کہتے ہیں, ہم ہی تو مسلمان ہیں, ہم لوگ تو کلمہ گو ہیں, ہم تو سرٹیفائڈ ہیں کہ ہم لوگوں نے جنت میں جانا ہے. چاہے میں جتنا مرضی جھوٹا ہوں, دھوکے باز ہوں, فراڈیا ہوں, ہر گندی چیز میرے اندر موجود ہے, نہ تو میں کبھی اللہ کے رسول کی کوئی بات کا خیال کرتا ہوں, نہ میرے اندر اتباع سنت ہے, نہ میں رسول اللہ صلی اللہ علیہ وسلم کی کسی بات کا, اخلاق کا, کردار کا کوئی لحاظ رکھتا ہوں میں, لیکن یہ ہم لوگ آگے سے ہنسی مذاق میں کر لیتے ہیں کہ یار خیر ہے, بالآخر تو ہم جنت میں جائیں گے نا. تو یہ تصور ان کا تھا کہ کوئی بات ہے, تم جو مرضی گناہ کر لو, کوئی بات نہیں, تم لوگوں کو جہنم میں بس کچھ عرصہ ہی رہنا ہوگا. وہ تم نے اگر کسی کو کوئی زیادتی کی تھی تو وہ بس عذاب تمہیں مل جائے گا اس کا, اس کے بعد تم جنت میں چلے جاؤ گے, دیٹس اٹ, مسئلہ کوئی نہیں ہے. اب اللہ تعالیٰ کا جواب سنیں اور اپنا عقیدہ بھی دیکھیں کہ ہمارا کیا عقیدہ ہے اس بارے میں کہ ہم بھی جنت میں جائیں گے لازماً. قل, اے نبی صلی اللہ علیہ وسلم, ذرا ان سے پوچھیں, ان سے کہیں تو صحیح, اتخذتم عند اللہ عہدا فلن یغفر اللہ عہدہ, کیا اللہ تعالیٰ نے تم سے کوئی وعدہ کیا ہوا ہے, کیا تم نے اللہ تعالیٰ سے کوئی قسم لی تھی, کوئی وعدہ لیا تھا کہ اللہ تعالیٰ نے تمہیں یہ وعدہ دے دیا تھا, قسم دے دی تھی اور اللہ تعالیٰ اب اس کے خلاف ورزی نہیں کر سکتا, کہیں میں نے گارنٹی دی تھی تمہیں اس بات کی کہ تم جنت میں جاؤ گے, کوئی میری طرف سے کوئی, میں کوئی سرٹیفکیٹ ملا ہوا ہے کہ تمہیں لائف ٹائم گارنٹی ملی ہوئی ہے کہ جو مرضی تم گمراہی کرتے رہو, تم جو مرضی حد کراس کرتے رہو, تو میں پھر بھی تمہاری بات کا پاس رکھوں گا. اللہ تعالیٰ کہہ رہے ہیں نہیں, ام یقولون علی اللہ ما لا تعلمون, یہ تو وہ باتیں کہہ رہے ہیں جس کے پیچھے کوئی سند ہے ہی نہیں, کوئی علم ہے ہی نہیں ان کے پاس اس چیز کے پیچھے, کوئی ان کے پاس پروف نہیں ہے اس چیز کا, کہاں میں نے کہا ایسی بات. اور یہ واقعی سچا, اللہ تعالیٰ نے کہیں یہ نہیں کہا کہ تمام مسلمان جنت میں جائیں گے, کہیں نہیں کہا. سارا جو عذاب, سارے جو تکلیف ان چیزوں کا آ رہا ہے, وہ گناہوں کو لسٹ کیا ہوا اللہ تعالیٰ نے, جو یہ گناہ کرے گا اس کا یہ معاملہ, جو یہ گناہ کرے گا اس کا یہ معاملہ ہے, کہیں اللہ تعالیٰ نے یہ ذکر نہیں کیا ہوا, کہیں جنت گارنٹیڈ نہیں ہے. پیس ٹی وی کے اوپر ایک ڈاکٹر ذاکر نائک کا اور ڈاکٹر ولیم کیمبل کا ایک مناظرہ آتا ہے, تو ڈاکٹر ولیم کیمبل نے اسلام کے اوپر ایک اعتراض کیا تھا کہ اس کا اس قدر فضول سا عقیدہ ہے اسلام کے اندر, نعوذ باللہ, اس قدر الوجیکل ہے کہ اس کے اندر آپ اگر مومن ہیں بھی, اگر آپ فالوور ہیں بھی, مسلم ہیں بھی, تو تب بھی آپ کو جنت گارنٹی نہیں ہوتی. جبکہ ہم لوگوں کا دعویٰ یہ ہے کہ اگر آپ جیزس کو مان لیں گے تو جیزس آپ کو لازماً جنت میں لے کے جائیں گے. بات اس نے بالکل ٹھیک کی ہے, واقعی اسلام کے اندر کہیں ہمیں کوئی اللہ تعالیٰ کی طرف سے گارنٹی نہیں ملتی کہ تم لوگوں کو لازماً جنت ملے گی. اللہ تعالیٰ کہہ رہے ہیں پروف یور سیلف, ایمان لاؤ میرے اوپر اور یہ کام کرو, یہ عمل کرو گے تو تمہیں یہ چیز ملے گی, یہ کرو گے تو پھر یہ سزا بھی ملے گی تمہیں, اور ان سب چیزوں کے نتیجے میں جو تمہارا نیٹ رزلٹ نکلے گا اس کے حساب سے پھر میں تمہارے ساتھ سلوک کروں گا, جو تم ڈیزرو کرتے تھے تمہارے ساتھ وہ ہوگا. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ کوئی انہوں نے اپنی طرف سے, اگر کوئی بات ہے پروف دکھاؤ کدھر ہے. قرآن کے اندر آگے جا کے ذکر اس طرح کی آیات آتی ہیں, اللہ تعالیٰ کہتے ہیں ہاتھ تو برہانہ کم ان کن تم صادقین, اگر تم واقعی سچے ہو تو لاؤ کوئی پروف لا کے دو مجھے, کہاں میں نے ایسی بات کی ہے, کہاں ذکر کیا اس طرح کا. ابھی جو پیچھے گزرا تھا کہ ان میں سے اکثر لوگ جو ہیں وہ امیون ہیں, جو جاہل ہیں, ان پڑھ ہیں, اور وہ صرف خواہشات کو لے کے بیٹھے ہیں. یہ بات یہودیوں کے اندر بھی جس طرح گمراہی پیدا ہوئی, ہمارے اندر بھی پیدا ہوئی خواہشات, ایسے ہی بس اپنی مرضی کی خواہش بنا کے بیٹھے ہوئے کہ واقعی ہم لوگ تو جنت میں جائیں گے لازماً, اور جہنم میں صرف چند دنوں کے لیے ہم نے بس روسٹ ہونا ہے, اس کے بعد تو کچھ بھی نہیں, واپس ہی نکلنا ہے ہم نے. اب اللہ تعالیٰ کہہ رہے ہیں کہ پہلے کہہ دیا کہ ان کے پاس کوئی ایسی بات نہیں ہے, کوئی وعدہ لیا تھا, کوئی میں نے بات کہی ہے کہیں, کوئی پروف ہے تمہارے پاس, نہیں ہے نا. تو اگلی بات اب سنیں, بلا من کسب سیئتا, کیوں نہیں, بلا شبہ جس کسی شخص نے کوئی بھی گناہ کیا, وحاطت بہ خطیئتہ, اور اس کے اس گناہ نے اس کو گھیر لیا, اس کو سراؤنڈ کر لیا, وہ گناہ اس کی عادت بن گیا. ایک تو ہوا کہ ایک گناہ آپ سے ایک آدھ کوئی غلطی کوتاہی ہو گئی تھی, آپ نے اس کو چھوڑ دیا, توبہ کر لی. یہ بات ہو رہی ہے کہ کوئی بندہ جس نے گناہ کیا اور پھر اس گناہ نے, گناہ بھی اس طرح کیا کہ وہ گناہ اس کو گھیر لیا, اس گناہ نے اسے, اس کے وجود کا حصہ بن گیا, جھوٹ وجود کا حصہ بن گیا, دھوکہ دینا, فراڈ کرنا, کسی کے ساتھ جھوٹی قسمیں کھانا, یہ وجود کا حصہ بن گیا, گالی گلوچ دینا وجود کا حصہ بن گیا, سود کھانا, حرام کھانا, رشوت لینا, یہ اس کے وجود کا حصہ بن گیا, بدکاری, غلط چیزیں دیکھنا, زنا, یہ اس کے وجود کا حصہ بن گیا. بلا من کسب سیئتا وحاقت بہ خطیئتہ, تو جس کا یہ معاملہ ہوگا کہ یقیناً جس شخص نے اس طرح کا کام کیا کہ اس نے کوئی گناہ کیا اور اس گناہ نے اس کو لپیٹ میں لے لیا اپنے ارگن, فاولائک اصحاب النار, تو بس یہ لوگ ہیں جو پھر جہنم کے ساتھی ہوں گے, یہ جہنم والے ہوں گے, اب ہم فیہ خالدون, اور وہ پھر اس میں ہمیشہ رہیں گے. جس کسی نے, کیٹیگوریکل سٹیٹمنٹ اللہ تعالیٰ کی طرف سے, جس کسی نے کوئی گناہ کیا اور اس گناہ نے اس کو اپنی لپیٹ میں لے لیا, وہ اس کے وجود کا حصہ بن گیا, اس بندے نے رجوع نہیں کیا, اس بندے نے اس گناہ کو نہیں چھوڑا بلکہ اس کو اپنی سیکنڈ نیچر بنا لیا اس گناہ کو, تو بس وہ شخص جہنم میں جائے گا اور اسی میں ہمیشہ رہے گا, چند دنوں کے لیے نہیں, ہمیشہ رہے گا. یہ جو لفظ ہے نا اصحاب النار, یہی لفظ ہے جو ہم لوگ استعمال کرتے ہیں صحابی, صحابی کے لیے انگلش میں کیا ترجمہ ہوتا ہے, کمپینین, رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھی ہوتے ہیں. اصحاب النار یہ وہ لوگ ہیں جن کا ساتھ ہوگا جہنم کا, ہم فیہا خالدون, اور ہمیشہ ہمیشہ کے لیے اس سٹیٹ میں رہیں گے وہ. وہ جس تمام بسیدہ جو ہمارے نظریات و خیالات ہیں ان کو آپ ایجیکٹ کریں, فلش آؤٹ کریں اپنی میموری سے, نکالیں ان چیزوں کو. اللہ تعالیٰ جب گناہ کی بات کرتے ہیں تو ساتھ ہی ہمیشہ سیدھے راستے کی بھی بات کرتے ہیں. والذین آمنوا, لیکن وہ لوگ جو واقعتاً مان لیں گے مجھے, میری بات کو مان لیں گے, اور اللہ کی بات کو مانا تو اللہ کے رسول کی بات امپلائڈ ہے, لازمن ہے, کیونکہ اللہ تعالیٰ نے ہی قرآن میں کہا ہوا ہے اطیع اللہ و اطیع رسول, کے رسول کی بات کو بھی پیروی کرنی ہے اور میری بات بھی ماننی ہے, یہ ایک ہی بات ہے. وہ عمل صالحات, لیکن یہ نہیں کہ صرف ایمان لے کے بیٹھ گیا بس اور ایمان کی بیس کے اوپر میں پہنچوں گا. وہ عمل صالحات, ایمان کا لازمی نتیجہ جو ہے وہ اس چیز کا اظہار ہے کہ آپ کے عمل سیدھے ہونے شروع ہو جائیں گے, لیکن اگر آپ کے عمل ٹھیک نہیں ہو رہے تو پھر ایمان نہیں ہے اندر, وہ اندر آپ کے اندر وہ ہے ہی نہیں, انجن ہے ہی نہیں, سٹیم ہے ہی نہیں, جس کی وجہ سے وہ گاڑی چلے گی آگے, وہ کھوکھلی چیز ہے, انف انرجی ہے ہی نہیں اس کے اندر. انرجی اگر ہوگی, ایمان کی قوت ہوگی, ایمان کی حرارت ہوگی, تو وہ عمل میں آپ کو لے کے آئے گی, آپ کے عمل خود بخود ٹھیک ہوں گے. تو جو لوگ ایسے ہوں گے, اولئک اصحاب الجنہ, یہ وہ لوگ ہوں گے جن کی کمپینین شپ ہوگی پھر جنت میں, جو جنت والے ہوں گے, اور ہم فیہا خالدون, اور یہ اس میں ہمیشہ رہیں گے. یقیناً وہ لوگ جو ایمان لائے اللہ کے اوپر, اللہ کے رسول کے اوپر, ان تمام باتوں کو مان لیا اور پھر ان کے اوپر عمل بھی کیا انہوں نے, تو پھر یہ وہ لوگ ہوں گے جو جنت میں جائیں گے اور یہ اس میں ہمیشہ رہیں گے. ایک ایگزامپل کے طور پہ میں آپ کو یہ بات بتا دوں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ایمان کے 70 شاخیں ہیں یا 70 درجے ہیں ایمان کے, ان میں ایک تو بلند ترین درجہ یہ ہے کہ انسان کے اندر یہ بات کھب جائے کہ لا الہ الا اللہ محمد رسول اللہ, اس نے اللہ کو اور اللہ کے رسول کو پکڑ لیا. اور اسی کی ایک شاخ ایمان کی یہ بھی ہے کہ وہ راستے سے چلتے ہوئے ہر تکلیف سے چیز کو ہٹائے. اس چیز کو ذرا اپنے اوپر اپلائی کر کے دیکھنا آپ, کہ جب آپ کے گزر کے جا رہے ہوتے ہیں کیا آپ اپنے اس راستے سے کوئی تکلیف دہ چیز ہٹاتے ہیں, یہ ایمان کا ثبوت ہوگا کہ اگر آپ یہ کرتے ہیں تو یہ پھر ایمان ہے, ایمان کی کوئی حرارت ہے آپ کے اندر. راستے سے تکلیف دہ چیزوں کو ہٹانا, وہ ریپر بھی ہو سکتا ہے, وہ کوئی ویسٹ چیز بھی ہو سکتی ہے, وہ اینٹ بھی ہو سکتی ہے, اینی تھنگ, کچھ بھی. یا بالفرض اگر آپ کو پتہ ہے کہ یہ نالی جو ہے نا یہاں سے خراب ہو گئی ہے تو لوگوں کو تکلیف ہوگی اس سے, پیدل چلنے والے ہوں گے, اس کا ٹھوکر کھائیں یا کوئی اور چیز, آپ اس کو ٹھیک کروا دیں اسے, یہ بھی راستے سے تکلیف دور کرنا ہی ہے. تو یہ ایمان کا ثبوت ہوگا کہ واقعی کچھ ہے آپ کے اندر, یہ آپ کی لائف کی پریکٹس ہونی چاہیے. رسول صلی اللہ علیہ وسلم نے فرمایا ہے, آپ صلی اللہ علیہ وسلم کی حدیث ہے. یہ ہم لوگ الٹا کرتے ہیں, کھایا پیا ادھر ہی پھینکیں گے ہم, یہ ہیروئزم ہے, یہ شریف بچے چھوٹے بچوں کا ہوتا ہے کہ جا کے ڈسٹ بن میں چیزیں پھینک کے آؤ, یہ ہیروئزم ہے, یہ زیادہ ہمارے لیے بہادری کی چیز ہوتی ہے, ہم اس کو زیادہ سٹائل سمجھتے ہیں کہ ہم کچھ چیز جو چیز ہم کھا پی رہے تھے ہم اس کو ادھر ہی نالی میں پھینکیں گے, یہ نہیں دیکھیں گے کہ وہی نالی پھر چوک ہوگی. تو ان آیات کے اندر ہم لوگوں نے بنی اسرائیل کی کچھ گمراہیوں کا ذکر کر لیا. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.